यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। शैक्षिक कार्यक्रम सञ्चालनका लागि जिम्मेवार भई विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई सरकारको आग्रह। शिक्षकहरूको माग पूरा गर्न सरकार गम्भीरताका साथ लागिरहेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त। संघीय निजामती सेवा विधेयकको प्रस्तावना र नाम संसदीय समितिबाट अनुमोदन। रूसले प्रहार गरेको ड्रोन लागेर युक्रेनमा 9 जनाको मृत्यु। र नेपाली पुरूष फुटबल टोलीले 37 वर्षपछि हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले काठमाडौँको तीनकुनेमा भएको घटनामा परि मृत्यु भएकाहरूको परिवारलाई प्रति परिवार 10 लाख रूपियाँ उपलब्ध गराउने भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले गत चैत 15 गते तीनकुने घटनामा परि मृत्यु भएका सबिन महर्जन तथा सुरेश रजकको परिवारलाई प्रति परिवार 10 लाख रूपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो। संचार मन्त्री गुरूङले आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्न सरकार गम्भीरतापूर्वक लागिरहेकोले विद्यार्थी भर्ना अभियान, परीक्षाफल प्रकाशन तथा परीक्षा गराउने जस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालनका लागि जिम्मेवार भई विद्यालय फर्कन आग्रह गर्नुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री गुरूङले शिक्षकहरूका माग बमोजिम विद्यालय शिक्षा विधेयक पारित गर्न सरकार संवेदनशील रहेकाले बिना अवरोध शैक्षिक गतिविधि यथाशक्य सञ्चालन गरी सरकारलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो।
भर्खरै एसईको परीक्षा सम्पन्न भएको छ, त्यो उत्तर पुस्तकालयमा जहाँ छैन भने बेलैमा हामी रिजल्ट निकाल्न सक्दैनौँ। त्यो निकाल्न सकिएन भने प्लस टू पढ्नका लागि भर्ना हुने समय पनि बितिसकेका हुन्छ, सधैँ उनीहरूको भविष्य बर्बाद हुन्छ। उत्तर पुस्तिका जाँच्ने काम पनि गर्नु पर्यो तपाईँहरूले, पहिलो कुरा। दोस्रो कुरा, अहिले विद्यार्थी भर्नाको चाहिँ सेसन सुरु भएको छ, त्यसमा विद्यालयमा गएर विद्यार्थीहरू भर्ना गर्ने काम त अलिक प्रभावकारी काम गर्नु पर्यो। तपाईँहरूको माग कहीँ समुद्र गर्ने कुरामा सरकार चाहिँ सकारात्मक छ, सरकार यो ऐन चाहिँ पास गर्ने कुरामा सरकार लागिरहेछ, तर आजसम्म चाहिँ सरकारको यो चाहिँ अनुरोधको शिक्षकहरूले सुनवाई गरेको छैन। जिम्मेवारी जुन चाहिँ बोध गर्नु पर्थ्यो त्यो बोध गर्नु भएन भन्ने लाग्छ। माग त एउटा ठाउँमा चाहिँ भइरहन्छ होइन, तर राज्यमा आइपरेको चाहिँ यसलाई असर गर्दै जाने कुरा भयो भने त्यसले चाहिँ नजिक आउने गर्दैन।
यस्तै मन्त्री परिषद बैठकले वैदेशिक सहायता परिचालन नीति 2082 र सार्वजनिक खरिद 14 संशोधन नियमावली 2082 स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै बैठकले नेपाली सेनाका 13 जना र भारतीय सेनाका 10 जना गरी 23 जना आरोहण दललाई कञ्चनजंघा हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर पूर्ण रूपमा छूट दिने र विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यक्रमहरूमा सहभागी हुन सम्बन्धित मन्त्रीस्तरीय प्रतिनिधि टोलीलाई स्वीकृति प्रदान गर्ने लगायतका निर्णय गरेको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको रहेको बताउनु भएको छ। आज विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न आयोजना गरिएको बैठकमा सभामुख घिमिरेले नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक विदाका दिन बाहेक सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गर्नुभयो। सो प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ भने सोही बमोजिमको क्यालेण्डरबारे वैशाख 12 गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेश हुनेछ। उपसमितिले यही वैशाख 23 सम्मको समयावधिभित्र प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको जानकारी दिनुहुँदै उहाँले जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेण्डरमा सुरक्षित गर्ने बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावना र नाम समितिबाट अनुमोदन गरेको छ। समितिले आज विधेयकको मस्यौदा प्रतिवेदनमाथिको छलफलपछि प्रस्तावनामा रहेको उत्तरदायी भन्ने शब्दको सट्टा जनउत्तरदायी, समावेशी, पारदर्शी, परिणाममुखी, प्रविधि मैत्री भन्ने शब्दहरू राख्ने र सुशासनमुखी भन्ने शब्दको सट्टा सुशासनयुक्त शब्द राख्ने प्रस्ताव अनुमोदन गरेको हो। यस्तै विधेयकको नाममा रहेको 2080लाई 2082 बनाउने प्रस्ताव पनि समितिले अनुमोदन गरेको छ। यसै गरी सेवानिवृत्त कर्मचारी अदालतबाट भ्रष्टाचारी ठहरिएमा उसको निवृत्ति भरण पेन्सन रोकिने व्यवस्थामा समिति सहमत भएको छ। विधेयकमाथिको छलफलका क्रममा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक एवं समिति सदस्य हितराज पाण्डेले कुलिङ पीरियड एक वर्ष राख्ने गरी आएको प्रस्तावमा असहमति राख्दै कुलिङ पीरियड कम्तीमा दुई वर्ष राख्नुपर्ने बताउनुभयो। उहाँले सचिव र सहसचिवको संख्या यथावत राखेर अतिरिक्त सचिवको थप पद सिर्जना गर्न नहुने र भेटेनरीमा 8 तह राख्न आवश्यक रहेको पनि बताउनुभयो। बैठकमा सांसदहरूले संघीय निजामती सेवा सम्बन्धी विधेयकमा समेट्नुपर्ने भनेर दिएका कर्मचारी ट्रेड युनियनहरूको 10 बुँदे संयुक्त माग र आन्दोलनको अल्टिमेटमका विषयमा गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभयो। समितिले विधेयकमा मिल्न बाँकी विषयहरूमा छलफल गर्दै विधेयकको मस्यौदा प्रतिवेदन क्रमशः पास गर्दै अगाडि बढ़ने निर्णय गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्तलाई नियुक्त गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा नेपालको संविधान बमोजिम राष्ट्रपति पौडेलले पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। यही वैशाख 8 गते विद्या भट्टराईले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स यूएईका उप प्रधान तथा विदेश मन्त्री शेख अब्दुल्लाह बिन जायद अल नहायनले शिष्टाचार भेट गर्नु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले स्रोत साधन आवश्यक भएका देशहरूलाई जलवायु परिवर्तन र यसबाट सिर्जित क्षतिपूर्तिका लागि प्राविधिक र आर्थिक सहयोग प्रदान गर्न अनुरोध गर्नुभयो। राष्ट्रपति पौडेलले संयुक्त अरब इमिरेट्समा 4 लाख भन्दा बढ़ी नेपालीहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद दिनुहुँदै द्विपक्षीय व्यापार अभिवृद्धि गर्न निजी क्षेत्रको संलग्नतालाई प्रोत्साहित गर्नुपर्नेमा जोड़ दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। सो अवसरमा यूएईका उप प्रधानमन्त्री नहानले नेपाल र यूएई बीच सहकार्यका धेरै सम्भावनाहरू रहेकाले यसका लागि प्रयत्नहरू जारी राख्नुपर्ने बताउनु भएको सल्लाहकार पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स यूएईका उप प्रधानमन्त्री एवं विदेश मन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाहानले आज शिष्टाचार भेट गर्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंह दरबारमा भएको भेटमा दुई देशबीचको आपसी मित्रवत सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ओलीले विकासमा यूएईले गरेको तीव्र प्रगतिको प्रशंसा गर्दै नेपालमा जलविद्युत, हरित ऊर्जा, इनर्जी लगायत क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गर्नुभयो। उप प्रधानमन्त्री नाहानले यूएईका व्यवसायलाई नेपालको पर्यटन, ऊर्जा, कृषि लगायत क्षेत्रमा लगानी विस्तारका लागि प्रोत्साहन गर्ने बताउनुभयो। नेपालको दुई दिने भ्रमणका लागि हिजो काठमाडौँ आउनुभएका उहाँले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता गर्न आफूहरू तत्पर रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत आवास तथा शहरी मामिला मन्त्री मनोहर लाल खट्टरले आज शिष्टाचार भेट गर्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंह दरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा छलफल भएको छ। पछिल्ला दिनमा दुई देशबीचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा उहाँहरूबीच छलफल भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आतंकवादी हमलाको निन्दा गर्नुभएको छ। सामाजिक सञ्जाल एक्समा उहाँले हमलामा परि ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। आक्रमणमा एकजना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हर सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भारतीय संचार माध्यमहरूका अनुसार हिजो अपराह भएको आक्रमणमा परि एकजना नेपाली सहित 26 जनाको ज्यान गएको छ भने अन्य 10 जना घाइते भएका छन्। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाबाट नेपाल सरकार स्तब्ध भएको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्स मार्फत उहाँले दुःख व्यक्त गर्दै घटनाको निन्दा गर्नुभएको हो। परराष्ट्र मन्त्री राणाले घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्नुभएको छ। परराष्ट्र मन्त्री राणाले घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास जारी रहेको बताउनुभयो। यस्तै परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आतंकवादी हमलाको निन्दा गरेको छ। गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पार्नुभएको छ। आज पत्रकारसँगको भेटमा उहाँले शिक्षा मन्त्रीको राजीनामा र गवर्नर नियुक्तिको विषयलाई लिएर सत्ता साझेदारीमा कुनै आशंका नगर्न आग्रह गर्नुभयो। संचारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सरकारमा कुनै त्यस्तो समस्या नभएको गवर्नर सिफारिशका लागि गठन भएको सर्च कमिटिको एक सदस्यले राजीनामा दिए पनि फेरि त्यसलाई पूर्णता दिएर अघि बढ़ने र आउँदो मन्त्री परिषद बैठकमा छलफल गरेर त्यसलाई टुंगो लगाउने बताउनुभयो। गृहमन्त्रीले सुदृढ़ शान्ति सुरक्षा सक्षम गृह प्रशासन र साधन स्रोत सम्पन्न सुरक्षा निकाय सदैव आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो। सांसदहरूले करको दरभन्दा दायरा बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। अर्थ समितिको आज बसेको बैठकमा सांसदहरूले आगामी बजेटमा कृषि पर्यटन ऊर्जा सूचना प्रविधि लगायतका विशेष सम्भावित क्षेत्रहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। आगामी बजेट उत्पादन तथा रोजगारी केन्द्रित हुनुपर्ने शेयर बजारलाई खुकुलो बनाउने गरी आउनुपर्ने लगानी मैत्री वातावरणको निर्माण गर्ने गरी बजेट ल्याउन सांसदहरूले सुझाव दिनुभयो। 165 वटै निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर सांसदहरूको सिफारिशमा योजना तथा कार्यक्रमहरू आगामी बजेटमा समावेश गर्नु जरूरी रहेको बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चलायमान नभन्दा त्यसबाट राम्रो प्रतिफलको आशामा पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीहरू निराश भएको उल्लेख गर्दै सांसदहरूले ती दुवै विमानस्थललाई चलायमान बनाउन विशेष पहल कदमी गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूको धारणापछि उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले आवश्यकता र प्राथमिकताका आधारमा नै बजेट ल्याउने तयारीमा लागेको बताउनुभयो। अर्थमन्त्री पौडेलले सांसदहरूको माग सकारात्मक रहेको र सबैको छलफल र परामर्शबाटै बजेटलाई मूर्त रूप दिने भएकाले आवश्यक योजनाहरू बजेटमा समावेश हुने विश्वास दिलाउनुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठले योजना आयोगले विशेष र सम्पूरक अनुदानका लागि परेका आयोजनाहरूको विश्लेषण गरी त्यसलाई अन्तिम रूप दिने काम गरिरहेको बताउनुभयो। सरकारले उपत्यकामा सञ्चालन हुने यातायातका साधनलाई अपाङ्ग मैत्री बनाउने जनाएको छ। पानी जहाज विधेयकमाथिको दफावार छलफल गर्न आज बसेको राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले साझा यातायातले शुरू गरेको अपाङ्गता मैत्री अभियानलाई सरकारी तवरबाट अघि बढ़ाइने बताउनुभयो। मन्त्री दाहालले नेपालका लागि पानी जहाज सञ्चालन नयाँ अभ्यास भएकाले तत्काल ऐन आवश्यक भएको र बाँकी कामहरू नियमावली र कार्यविधि बनाएर गर्न सकिने बताउनुभयो। समिति सभापति तुलसा कुमारी दाहालले विधेयक छलफलको अन्त्यमा पुगेको र भोलि बस्ने बैठकले पारित गर्ने जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा दुई देशका लागि गैर आवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्ति अनुसार सनिल नेपाललाई गणतन्त्र माल्टाका लागि नेपालको गैर आवासीय राजदूत पदमा नियुक्त गरिएको छ। यस्तै प्राध्यापक डाक्टर धनप्रसाद पण्डितलाई गणतन्त्र साइप्रसका लागि गैर आवासीय राजदूत पदमा नियुक्त गरिएको जनाइएको छ। पछिल्लो पटक परेको असिना पानीले बाँकेमा गहुँ बालीमा ठूलो क्षति पुर्याएको छ। भित्र्याउन तयार भएको गहुँमा क्षति पुगेपछि किसान मारमा परेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
काटेर खेतमा राखिएको अवस्थामा भित्राउन नपाउँदै असिना पानी परेपछि किसान चिन्तित बनेका हुन्। जिल्लाका धेरै जसो स्थानमा बेमौसमी वर्षाले अन्नबाली भिजाइदिएर क्षति पुर्याएपछि अब के खाने र कसरी घर खर्च चलाउने भन्ने पिरलो किसानलाई छ। जानकी गाउँपालिकाका किसान रामचन्द्र रैदास:
एक हप्ता से ज्यादा हो गया काटे भैया, सब कोही गवा है और तुम अत्ता लगानी लगावा गा है, किसके का किए का फस कही का हम लोग खावा जी, यही तो अत्ता है और दो चार बीघा हर काटा पड़ा है, अब खेती किसानी करने वाला कैसे का किया जी।
जानकीकै अर्का किसान तीर्थराम यादवलाई पनि असिना पानीले गहुँ बालीमा क्षति पुगेपछि चिन्ताले सताएको छ। अलिअलि बाहेक सबैजसो बाली नष्ट भएको यादवको दुखेसो छ। तीनै तहका सरकारले असिना बाली प्रभावित किसानलाई राहतको व्यवस्था गरिदिए सहज हुने तीर्थरामको भनाइ छ।
ज्यादा से ज्यादा 2% निकालेको मौका पाइने और निकाले मौका नै पाइने, 100% गहुँ बेकार हो चुका है पुरे, और बच्चे लोग कैसे खाए, किसान जो करी नहीं खेती ऊ भी उनका जीना भी बहुत कर रहा है कठिन है। गेहूँ के विषयमा तीन ताके सरकार हमारे है, उनसे अनुरोध भी है कि कोई पहल भी सरकार से करा जाए, किसान बहुत मर्कामा है।
बाँकेमा यसपालि गहुँ उत्पादन राम्रो भए पनि बाली भित्र्याउने बेलामा परेको बेमौसमी वर्षातले भने त्यसमा प्रभाव पारेको कृषि सम्बद्ध अधिकारीहरू बताउँछन्। कृषि ज्ञान केन्द्र बाँकेले क्षतिको यकिन विवरण संकलन हुन बाँकी रहे पनि असिना पानीले गहुँ बालीमा क्षति पुगेको देखिएको बताएको छ। कार्यालय प्रमुख विनोद घिमिरे:
बाँके जिल्लामा गहुँ उत्पादनको अवस्था चाहिँ राम्रो छ, यहाँ करिब 21,515 हेक्टरको आधारमा छ भने यसको उत्पादन करिब 73,000 मेट्रिक टन छ। मौसम अनुकूल र किसानहरूले उन्नत बिउ बिजनको प्रयोग गरेको भएर गहुँको उत्पादन चाहिँ बाँके जिल्लामा राम्रो अवस्थामा थियो। केही दिन अगाडि अल्प वर्षाले गर्दा क्षति चाहिँ देखिएको छ, हामीले किसानहरूबाट प्रत्यक्ष त्यसको चाहिँ पाएका छैनौँ भने बाँके जिल्ला चाहिँ सबै स्थानीय तहलाई त्यो सम्बन्धमा जानकारी गराउनका लागि हामीले खबर गरेका छौँ।
स्थानीय तहहरूले पनि क्षतिको यकिन विवरण संकलन गरेर सक्दो राहत उपलब्ध गराउने बताएका छन्। थप राहतका लागि प्रदेश र केन्द्रमा पनि पहल गर्ने उनीहरूको भनाइ छ। जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ:
धेरै मर्कामा पर्नु भएको किसान भाइहरूले, त्यसले अब कसरी गर्ने गाउँपालिकाको तर्फबाट के कति हुन्छ गरौँला, र माथिबाट हाम्रो केन्द्रबाट अलिकता सहयोग पाएमा हामी केही न केही जनताले भइहाल्छ।
अधिकांश स्थानीयको जीविकोपार्जनको प्रमुख स्रोत नै कृषि हो, तर बाली भित्र्याउने बेलामा असिना पानी परेर बालीमा क्षति पुगेपछि भने किसानलाई सकस परेको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका प्रत्येक कमिटीमा 33% युवा सहभागिता गराइने बताउनु भएको छ। अखिल नेपाल महिला संघ अनेम संघ केन्द्रीय युवा कमिटिको दोस्रो राष्ट्रिय युवा महिला भेलाको उद्घाटन गर्दै महासचिव पोखरेलले अहिले पार्टीमा युवाको राम्रो उपस्थिति रहेको पनि उल्लेख गर्नुभयो। महासचिव पोखरेलले पार्टीका हरेक गतिविधिमा युवालाई प्रतिस्पर्धी बनाएर बल बनाउने र महिला सशक्तिकरण तथा सहभागिता वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राप्ती लोकमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यान कपुरकोटसम्म स्तरवृद्धि हुन बाँकी खण्डको काम अघि बढ़ेको छ। नियमित सवारी साधन सञ्चालनमा आउँदा स्तरोन्नतिको काम प्रभावित भएको भन्दै गत सोमबारदेखि बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म दैनिक 5 घण्टा सड़क बन्द गरेर काम अगाडि बढ़ाइएको सड़क डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमीर सुवेदीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रसियाले प्रहार गरेको ड्रोन लागेर युक्रेनमा 9 जनाको ज्यान गएको छ। युक्रेनको मध्य दक्षिणको मारहानेट्समा शहरमा कामदार लिएर घुडिरहेको बसमा ड्रोन लागेको थियो। आक्रमणमा 40 जना घाइते भएका छन्। युक्रेन युद्ध अन्त्यका लागि बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र युक्रेनका अधिकारीहरूले छलफल गर्ने तयारी गरिरहेकै बेला आक्रमण भएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छुट्याउनु भएको छ। प्रधानमन्त्री मोदीले घटनाको निन्दा गर्दै मृतकप्रति श्रद्धांजलि अर्पण गर्नुभयो, साथै दोषीहरूलाई कार्यवाहीको दायरामा ल्याइने र आतंकवाद विरूद्ध सरकारको अडान अझ कड़ा हुने उहाँले स्पष्ट पार्नु भएको छ। यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू कश्मीरमा भएको दुखद आतंकवादी आक्रमणप्रति दुःख प्रकट गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेजिङमाथि पर्याप्त भन्सार शुल्क घटाउने सम्भावनाको संकेत गरेको एक दिनपछि वाशिङटनसँग व्यापार वार्ताका लागि ढोका व्यापक रूपमा खुला भएको चीनले आज बताएको छ। आफ्नो आक्रामक व्यापार नीतिबाट विश्व बजारलाई थप राहत दिँदै ट्रम्पले हिजो अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेललाई बर्खास्त गर्ने कुनै इरादा नभएको बताउनुभयो। जनवरीमा व्हाइट हाउसमा फर्किएता ट्रम्पले चीनबाट आउने कुनै धेरै उत्पादनमा 145% अतिरिक्त भन्सार शुल्क लगाउनु भएको छ। अब आर्थिक समाचार, भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पूँजीगत खर्च गर्ने र बढ़ाउने दायित्व सम्बन्धित मन्त्रालयहरूको भएको बताउनु भएको छ। अर्थ मन्त्रालयमा आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले भन्नुभयो, अर्थ मन्त्रालयले स्रोतको व्यवस्थापन र सहजीकरण गर्ने मात्र हो, विनियोजित बजेट कार्यान्वयन तथा खर्चको प्रगति हासिल गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयहरूको भएको बताउनुभयो। अर्थमन्त्री पौडेलले बेरुजु फर्सेउट, वैदेशिक लगानीलाई सहजीकरण, पूँजी परिचालन, आधुनिक प्रविधिको प्रयोग, सेवा प्रवाह लगायतलाई ध्यान दिए काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। बैठकमा नेपाल राष्ट्र बैंकका कायम मुकायम गवर्नर नीलम ढुङ्गाना तिमिल सिन्हाले परिसूचकहरूले अर्थतन्त्र विस्तारै लयमा आएको उल्लेख गर्दै वित्तीय स्थायित्वमा जोड़ दिनुपर्ने बताउनुभयो। बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले नियमन र कार्यवाहीलाई प्रभावकारी बनाउँदै अघि बढ़न आवश्यक भएको बताउनुभयो। सरकारले जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य एमआरपी राख्न निर्देशन दिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ नेपाललाई एक साताभित्र एमआरपी सहित लेबल लगाउन निर्देशन दिएको हो। विभागका महानिर्देशक कुमार प्रसाद दाल सहितको टोलीले मंगलबार ती दुई संघहरूसँग छलफल गरेर सात दिनभित्र एमआरपी सहितको लेबल राख्ने सहमति भएको विभागका महानिर्देशक दाहालले जानकारी दिनुभयो। विभागले गत चैतदेखि नै एमआरपी सहित लेबल लगाउन निर्देशन गरेको भए पनि जुत्ता, चप्पल र औषधिजन्य वस्तु उत्पादक तथा आयातकर्ताहरूले उक्त निर्देशन पालना नगरेको पाइएपछि विभागले उनीहरूसँग छलफल गरी लेबल लगाउन निर्देशन दिएको हो। वैशाख 9 गतेको मितिबाट सात दिनभित्र अनिवार्य एमआरपी सहितको लेबल नराखे कार्यवाही गरिने विभागले जनाएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारको गम्भीर ध्यान आकर्षण गराएको बताउनु भएको छ। सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीले बुधबार भैरवमा आयोजना गरेको विमानस्थलको दिगो सञ्चालन सम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको आर्थिक तथा पर्यटन विकासका लागि विमानस्थल मेरुदण्ड भएको बताउनुभयो। संघीय सरकारले प्रदेश सरकारलाई स्वास्थ्य परीक्षणको जिम्मेवारी दिएमा त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री आचार्यले स्वास्थ्य परीक्षण, श्रम स्वीकृति तथा भिसा सेवाहरू तत्काल विस्तार गर्न बारम्बार संघीय सरकारलाई ध्यान आकर्षण गराएको पनि उल्लेख गर्नुभयो। बुधबार नेपाली बजारमा छाप भएको सुनको मूल्य तोलामा 7,500 रुपियाँले घटेर कारोबार भएको छ। मंगलबार नेपाली बजारमा हालसम्मकै उच्च अर्थात प्रति तोला 1,97,900 रुपियाँमा कारोबार भएको, छाप भएको सुन बुधबार भने घटेर 1,90,400 रुपियाँमा कारोबार भएको छ।
अब खेल समाचार अजय बमबाट।
प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन पूर्व फुटबलर रोबर्टो कासो बीच भेट भएको छ। बुधबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भेट भएको हो। प्रधानमन्त्री ओलीले कार्लोसलाई स्वागत गर्दै नेपाल आगमनले खेलाड़ी र युवालाई उत्साह मिल्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले कार्लोसलाई माउन्टेन फ्लाइट र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह पनि गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्लोसले नेपालका प्रधानमन्त्री युवा र खेलाड़ीसँग भेट्न पाउँदा खुशी लागेको बताए। उक्त भेटमा एनएसएलको आयोजक नेपाल स्पोर्ट एण्ड इभेन्ट म्यानेजमेन्टका पदाधिकारीको पनि उपस्थिति थियो। ब्राजिल सन् 2002 पछिल्लो पटक विश्वकप जित्दा कार्लोस टोलीका सदस्य थिए। मंगलबार नेपाल आइपुगेका कार्लोस नेपाल सुपर लीग एनएसएलको दोस्रो क्वालिफायर हेर्न प्रमुख अतिथिको रूपमा बुधबार दशरथ रंगशालामा पनि उपस्थित भएका थिए। नेपाली पुरूष फुटबल टोलीले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार खेल जुन 5 हङकङमै हुनेछ। यो खेल फिफा विन्डो अन्तर्गत हुन लागेको हो। नेपालले 37 वर्षपछि हङकङको सामना गर्ने भएको छ। यसअघि सन् 1988 भएको यी दुई बीचको खेल गोलरहित बराबरीमा सकिएको थियो। नेपालले यो मैत्रीपूर्ण खेललाई एसिसी एसिया कप छनौट तेस्रो चरणको तयारीका रूपमा लिएको छ। छनौटको दोस्रो खेलमा नेपालले जुन 10 लाओसको सामना गर्दैछ। 6 पटकको विजेता सशस्त्र प्रहरी बल एपीएफले 8 केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी शुरूआत गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कवर हलमा बुधबार भएको उद्घाटन खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई 3-0 सोझो सेटमा हरायो। यो जितसँगै एपीएफको सेमी फाइनलको सम्भावनालाई बलियो बनाएको छ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा बुधबारबाट शुरू भएको प्रतियोगितामा कुल 5 टीमको सहभागिता रहेको छ। समूह एमा आर्मी, एपीएफ र एभरेस्ट भलिबल क्लब छन्। समूह बीमा एक पटकको विजेता टिपटप न्यू डायमण्ड युथ क्लब र नेपाल पुलिस क्लब छन्।
अब मौसम आगामी 24 घण्टामा देशभर तापक्रम बढ़ने क्रममा रहेको साथै मध्य तथा पश्चिमी तराईका भूभागहरूमा अत्यधिक गर्मीको पनि सम्भावना देखिएको छ। साथै कोशी र गण्डकी प्रदेशको पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 32.7 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस। पोखराको अधिकतम 34 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 36.4 डिग्री सेल्सियस, न्यूनतम 18.1 डिग्री सेल्सियस। दिपालको अधिकतम 38.3 डिग्री सेल्सियस, न्यूनतम 16.9 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शैक्षिक कार्यक्रम सञ्चालनका लागि जिम्मेवार भई विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई सरकारको आग्रह। शिक्षकहरूको माग पूरा गर्न सरकार गम्भीरताका साथ लागिरहेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको भनाई। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त। संघीय निजामती सेवा विधेयकको प्रस्तावना र नाम संसदीय समितिबाट अनुमोदन। रूसले प्रहार गरेको ड्रोन लागेर युक्रेनमा 9 जनाको मृत्यु। र नेपाली पुरूष फुटबल टोलीले 37 वर्षपछि हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।